नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2081 साल वैशाख 22 गते शनिबार, वैशाख कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मे महिनाको 4 तारीक सन् 2024, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। स्वतन्त्र प्रेसमाथि नियन्त्रण हुन दिँदैनौ प्रम शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रतामाथि कुनै किसिमको नियन्त्रण वा संकुचन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासंघको 27 महाधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उहाँले आम संचार माध्यमलाई नियन्त्रण गर्ने भन्दा पनि स्व नियमनमा बस्नुपर्ने बताउनुभयो। उहाँले असत्य, भ्रामक र मिथ्या सूचनाका कारण नेपाली समाजलाई भ्रमित तुल्याउने, नकारात्मक मानसिकताको विकास गराउने, सामाजिक सद्भाव बिथोल्ने कार्य भएकाले त्यसो नगर्न आग्रह गर्नुभयो। प्रेस जगतसँग मेरो आग्रह छ, प्रेस स्वतन्त्रताको रक्षा गरौं र उपभोगको सहज वातावरण पनि बनाऊ, उहाँले भन्नुभयो। सँगसँगै मिथ्या सूचनाको बाढ़ीलाई रोक्ने काम पनि गरौं। सामाजिक सद्भाव बिथोल्ने वा नेपाली सभ्यता र संस्कृतिमाथि हमला गर्ने किसिमका सामग्रीको प्रकाशन प्रसारणका लागि सो नियमन प्रणाली विकास गर्न आम संचार माध्यमलाई मेरो आग्रह छ। उहाँले राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरशिप गराउनुपर्ने तथा संचार साधन अवरूद्ध गरिने भए पनि त्यसको अन्त्य गर्न सफल भएको जिकिर गर्नुभयो। प्रेस स्वतन्त्रता संघीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग बनेको बताउँदै उहाँले कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट पार्नुभयो। हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नता बिना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन, उहाँले भन्नुभयो। अब पत्रकारिता क्षेत्र समेत सहभागी भएर प्राप्त भएका उपलब्धिको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिशन बनाउनुपर्छ। प्रधानमन्त्री प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। सरकारले संचार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मीडियालाई राष्ट्रिय सेवामूलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र सम्वर्धन गर्ने नीति लिएको छ, उहाँले भन्नुभयो। सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइँदैछ। नेपालको प्रेस जगत सधैँ परिवर्तनका पक्षमा उभिने गरेको उल्लेख गर्दै उहाँले कतिपय आन्दोलनमा प्रत्यक्ष शरीक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यबद्धता व्यक्त गर्दै आएकोमा प्रशंसा गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिक अधिकार बिना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रता बिनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ़ने बताउनुभयो। स्वतन्त्र प्रेसमाथि नियन्त्रण हुन दिँदैनौ प्रम शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। तीन वर्ष यताकै उच्च डढेलो, पछिल्ला 4 महिनामा 5351 स्थानमा डढेलो, 76ले ज्यान गुमाए, 1297 घर खरानी, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै यो खबर छापेको छ। देशैभरका जंगल डढेलोको चपेटामा परेका छन्। नासाको मोडिज भूपग्रहको तथ्याङ्क अनुसार पछिल्ला 4 महिना जनवरीदेखि 3 मेसम्ममा पूर्व ताप्लेचुङदेखि पश्चिम कञ्चनपुरसम्मका 5351 ठाउँमा डढेलो लागेको छ, जुन पछिल्ला 3 वर्ष यताकै धेरै हो। पछिल्लो पटक सन् 2021 नेपाल डढेलोको यस्तै उच्च चपेटामा परेको थियो। जनवरीदेखि अप्रेल 16 पुसदेखि 18 वैशाखसम्म 4094 स्थानमा डढेलो लागेको थियो, तर मेको 3 दिनमै बुधबारदेखि शुक्रबारसम्म 1,297 स्थानमा डढ़ेलो लागेको छ। यसअघि 2021 75 जिल्लाका 6,799 ठाउँमा डढ़ेलो लागेको थियो, तर त्यसपछिका वर्षमा डढ़ेलो घट्दै गएकोमा 2024 उच्च भएको हो। 2022 1,334 र 2023 3,174 ठाउँमा डढ़ेलो लागेको थियो। वैशाख 20 गते सर्लाही विष्णु गाउँपालिका 1-12 उद्योरण गाउँमा स्थानीय शत्रुधन राउतको घरबाट खाना पकाउने ग्यास लीक भएर फैलिएको आगोले 72 घर जले। खाना पकाइरहेका बेला ग्यास लीक भएर कच्ची घरमा सल्किएको आगोले एकपछि अर्को घर हुँदै सिंगो गाउँ नै खरानी बनायो। पीड़ितहरू विद्यालय परिसरमा बसिरहेका छन्। वैशाख 18 काभ्रे रोशी गाउँपालिकाको सामुदायिक वनमा लागेको आगो बस्ती पस्दा 15 घर जले। प्रहरीका अनुसार 15 घर, 10 गोठ र 8 शौचालय जले। 16 वैशाखमा जंगलको डढ़ेलो बस्ती पसेर दाङ राजपुर गाउँपालिका 7 हाटवासमा 25 घर र 35 गोठ जलेर नष्ट भए। 12 वैशाखमा महत्तरी मटिहानी नगरपालिका 6 जरल हवा टोलमा भीषण आग लागी हुँदा 103 घर जले। विस्थापित भएका झण्डै 500 स्थानीय त्रिपालमा बास बसिरहेका छन्। वैशाख 18 गते सप्तरी महादेवा गाउँपालिका 1 चिम्टी टोलका शत्रुधन यादवको घरबाट शुरू भएको आगलागीले 62 परिवारका 132 घर जले। आगलागीले चिम्टी टोल नै सखाप बनायो। वैशाख 9 सप्तरी कञ्चनरूप नगरपालिका 5 पडेमारामा आगलागी हुँदा 12 परिवारका 24 घर जले। उनीहरू पनि त्रिपालमा बसिरहेका छन्। वैशाख 18 गते वनको डढ़ेलोको लपका हावाले बस्ती पुर्याउँदा गुल्मी इस्मा गाउँपालिका 2 हस्तीचौर र 4 सिन्धुखाकाका 26 घर, 49 गोठ जले। 179 पीड़ितको त्रिपाल मुनि बास भएको छ। विपद व्यवस्थापनका लागि बजेटको सिलिङ बढ़ाउन संसदीय समितिले निर्देशन दिएको छ। राष्ट्रिय सभाको संघीय प्रबलीकरण तथा राष्ट्रिय सरोकार समितिले शुक्रबार व्यवस्थापनबारे गृह मन्त्रालयबाट ब्रिफिङ लिँदै बजेट र राहतको प्याकेज बढ़ाउन निर्देशन दिएको हो। समितिमा उपस्थित उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, गृह सचिव एक नारायण अर्याल, विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद व्यवस्थापनमा बजेटको कमी भएकाले प्रभावकारी उद्धार राहत हुन नसकेको भन्दै समितिले निर्देशन दिएमा दबाव पर्ने धारणा राखेका थिए। सभापति सोनाम गेलजेन शेर्पाका अनुसार समितिले उद्धार र राहतमा प्रक्रियागत झन्झट अन्त्य गरेर सरलीकृत गर्न पनि सरकारलाई निर्देशन दिएको छ। छलफलमा सांसदहरूले पर्याप्त जनशक्ति र उपकरणहरूको व्यवस्थापन गर्न, उच्चतम प्रविधिको प्रयोग गरेर पूर्व सूचनाको प्रणाली प्रभावकारी बनाउन, विपद आइसकेपछि गर्नुपर्ने कार्यका लागि संरचनागत तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। तत्काल उद्धारका लागि 7 प्रदेशमा एयर एम्बुलेन्स आवश्यक, गृहमन्त्री लामिछानेको शीर्षकमा पनि नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। नागरिकको सुरक्षा र ज्यान जोगाउने विषय सरकारको अनिवार्य दायित्व हो। दायित्व पूरा गर्न स्रोत साधनको अभाव हुनुहुँदैन। 7 प्रदेशमा एयर एम्बुलेन्स आवश्यक रहेको तर बजेट छैन भन्ने गरिएको छ। स्रोत साधनको जोहो गर्न संसदीय समितिले पनि सरकारलाई निर्देश गरोस्। इच्छाशक्ति र बजेट फरक हो। इच्छाशक्ति हुने हो भने बजेट व्यवस्थापन हुन्छ, तर कति छैन र कसरी जुटाउन सकिन्छ भन्ने बारे पर्याप्त छलफल हुँदैन। आवश्यक स्रोतको जोहो गर्न र भएका कमी कमजोरी सच्याउन तयार छौं। हामी इस्टिमेट गर्दैछौ कति अपुग्छ। प्राथमिकता क्रम निर्धारण गर्यो भने बजेट व्यवस्थापन हुन्छ। तुरन्त उद्धार गर्ने चेकलिस्ट वर्षौंदेखि थन्किएको छ, हामी पहल गर्दैछौ, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। डढेलोले हिमालमा बढ़्यो गर्मी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। देशव्यापी रूपमा बढ़ेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथा सहितका हिमालमा गर्मी बढ़ाएको छ। यसले दीर्घकालीन असर गर्ने देखिएको छ। एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ़दै जाँदा सगरमाथा लगायतका हिमालमा त्यसबाट सिर्जित धुवा अर्थात कार्बन थुप्रिन थालेको विज्ञहरूको भनाई छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डाक्टर मदनलाल श्रेष्ठका अनुसार जलवायु परिवर्तनले ल्याएको तातो र डढेलोको तुवालोले हिमालमा तराईको भन्दा बढ़ी गर्मी तुल्याएको छ। उहाँले भन्नुभयो यस्तै तातो र डढेलो बढ़ेमा हिमनदी विलीन भएको देख्न पाइनेछ। कालोपनले सूर्यको किरण अत्यधिक शोषण गर्छ जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो हुन्छ। उहाँले मानव निर्मित डढेलो नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गरेर अघि बढ़नुपर्ने बताउनुभयो। धौलागिरी हिमश्रृंखलामा रहेको एएच 0 & 0 नामको हिमनदी अबको 15 वर्षमा विलीन हुने अनुमान गरिएको छ। त्यस नदीका बारेमा सन् 1974 ताका अमेरिकाका तत्कालीन उपराष्ट्रपति एलगोरले आफ्नो पुस्तक इनइभिटेबल ट्रथमा व्याख्या गर्नुभएको छ। सोसहित नेपालका धेरै हिमनदी उच्च तापक्रम र कार्बन उत्सर्जनका कारण उच्च जोखिममा रहेका छन्। डढेलोले हिमालमा बढ़्यो गर्मी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईँ यतिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। सरकार हामीलाई न्याय खै शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। रूसी सेनामा भर्ती भएका नेपालीका आफन्तहरूले आफूहरूले राखेका 13 बुँदे मागप्रति सरकार पूर्ण उदासीन भएकाले मर्नु नबाँच्नुको अवस्थामा पुगेको बताएका छन्। विगत 2 हप्तादेखि आमरण अनसनमा बसेका उनीहरूले रूसमा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न मृतक परिवारलाई क्षतिपूर्ति दिन सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै आमरण अनसन बसिरहेका छन्। विभिन्न 13 बुँदे मागसहित उनीहरू 15 दिनदेखि अनसनमा छन्। रूसी सेनामा आबद्ध नेपालीहरूको जीवन रक्षा, घाइतेहरूको उपचार तथा क्षतिपूर्ति, बेपत्ताहरूको खोजी, युक्रेन कब्जामा रहेका नेपाली युद्धबन्दीहरूको सकुशल रिहाई र मानव तस्करहरूलाई कार्यवाही गर्न माग गर्दै उनीहरू अनसनमा बसेका हुन्। यही क्रममा उनीहरू रसियन राजदूतावास अगाडि, प्रधानमन्त्री कार्यालय, बालुवाटार लगायतका स्थानमा पटक पटक आन्दोलन र धरना मार्फत सहयोगका लागि सरकारलाई आवाज उठाउँदै आएका थिए। सरकार हामीलाई न्याय खै शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। अन्नपूर्ण पोस्टले नै अग्रपृष्ठमा साउदीमा 147 जना नेपालीको मृत्यु शीर्षकमा पनि खबर छापेको छ। वैदेशिक रोजगारीको क्रममा साउदी अरबिया पुगेका 147 जना नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन्। दूतावास रियादका अनुसार गत साउनदेखि चैतसम्म प्राकृतिक रूपमा 58.1% र आत्महत्या गरेर 12.8%ले ज्यान गुमाए। यस्तै यातायात दुर्घटनामा 7.7%, काम गर्दा गर्दैको दुर्घटनामा 8.5%, अज्ञातमा 10.3%, हत्याबाट 1.7% र पानीमा डुबेर 0.9%ले ज्यान गुमाएका छन्। मदिरा, ओसार पसार सेवन तथा अन्य कारणले 615 जना नेपाली जेल साउदीका विभिन्न जेलमा छन्। वैदेशिक रोजगारीको क्रममा साउदी अरबिया पुगेका नेपाली कामदारहरूले विभिन्न कारण देखाए। नेपाली दूतावास रियादमा गुनासो पठाएका छन्। श्रम सहचारी देवेन्द्र कार्कीका अनुसार कार्तिकदेखि चैतसम्म मोबाइल वाट्सएप मार्फत 2203, इमेल मार्फत 2030 र अनलाइन लिंक मार्फत 90 जना गरी नेपाली दूतावास रियादमा हालसम्म 4336 नेपालीहरूको गुनासो प्राप्त भएको बताउनुभयो। साउदीमा 147 जना नेपालीको मृत्यु अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। च चार वर्ष अघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म 100 रूपियाँ नोटको अग्रभागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ। त्यसमा अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र समेटेर बनाइएको नक्सा फेरिएको थिएन। नेपालको चुच्चे नक्सा 2077 सालमा संसदबाट पारित भएको थियो। त्यसको चार वर्षपछि सरकारले 100 रूपियाँको नोटमा राखिएको पुरानो नक्सा विस्थापित गरी नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। बिहिबारको मन्त्री परिषद बैठकले 100 को नोट डिजाइन परिवर्तन गर्न स्वीकृति दिएको हो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले 100 रूपियाँको नोटको पृष्ठभूमिको अग्र भागमा रहेको नेपालको पुरानो नक्साका ठाउँमा आगामी दिनमा चुच्चे नक्सा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो। अहिले चलन चल्तीमा रहेका नोटहरूमध्ये 100 रूपियाँको नोटमा मात्र नेपालको नक्सा राखिएको छ। तर चुच्चे नक्सा जारी भएको चार वर्षसम्म 100 को नोटमा पुरानै नक्सा प्रयोगमा छ। 100 को नोटमा अब चुच्चे नक्सा नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। देशभर बिहिबार इन्टरनेट अवरूद्ध भएकामा नेपाल दूरसंचार प्राधिकरणले सेवा प्रदायकहरूलाई इन्टरनेट सेवा निरन्तर राख्न निर्देशन दिँदै अवरूद्ध भए कार्यवाही गर्ने चेतावनी दिएको छ। बिहिबार करिब 6 घण्टा अवरूद्ध भएको इन्टरनेट सेवा पूर्ववत अवस्थामा आइसकेको छ। भारतीय अपस्ट्रीम प्रदायक भारतीय एयरटेलुले नेपालतर्फ पठाउँदै आएको ब्यान्डविथको इन्टरनेशनल लिंक विच्छेद गरिदिएपछि केही समय सेवा प्रभावित भएको थियो। नेपालका आईएसपीहरूले 9 महिनादेखि ब्यान्डविथ खरिद बापतको करिब 3 अर्ब रूपियाँ बुझाएका छैनन्। विदेशी अपस्ट्रिप प्रदायकलाई बुझाउनुपर्ने विदेशी मुद्राको सटहीका लागि सेवा प्रदायकले नियामक नेपाल दूरसंचार प्राधिकरण हुँदै संचार मन्त्रालयको सिफारिशपछि राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ। उपभोक्ताबाट अग्रिम संकलन गरेको महसूल कानून बमोजिम सरकारलाई नबुझाएसम्म विदेशी मुद्रा सटही सुविधामा सहजीकरण नगर्ने प्राधिकरणले प्रस्ट्याई सकेको छ। इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन, सेवा अवरूद्ध गरी कानून बमोजिम हदैसम्मको कार्यवाही गर्ने प्राधिकरणको चेतावनी कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। रूपन्देहीको तिलोत्तमा 11 भूपु सैनिक पथको एउटा घरबाट झिसमिसेमै साइकलमा निस्किन्छिन् 46 वर्षीया फूलमाया बिक। उनको परिचय हो घर बनाउने हेड मिस्त्री। घर बुधबार फूलमायाको साइकलको ह्याण्डलमा झुण्डिएको हटकेसमा थियो। सुक्खा रोटी र आलुको भुजिया बिहान उठेर घरको सारा काम सकिओरी परिवारका सदस्यलाई चिया दिएपछि उनी घरबाट निस्किएकी हुन्। कहिलेकाहीँ त यति हतार भइदिन्छ, सुक्खा रोटी र टमाटरको चटनीसँग भोक मार्नुपर्छ। निर्माण क्षेत्रमा महिलाहरू धेरै जसो सामान्य श्रमिक र ज्यामीको भूमिकामा मात्र हुन्छन्। तर फूलमाया घर निर्माणको ठेक्का लिन्छन्, आफैले कामदार खोज्छिन्, उस्तै परे घर बनाउने सरसामानको जोहो पनि गर्छिन् र आफै कसिएर घरै बनाइ दिन्छिन्। उनी ठेकेदार र हेड मिस्त्री दुवै हुन्। पछिल्ला केही महिना यता उनी घरबाट झण्डै 5 किलोमिटर दूरीमा रहेको निर्माण स्थलसम्म थाइरहेकी छिन्। झिसमिसेमै नउठी उनलाई धर छैन। उनी आफू र सँगैका कामदारका निम्ति बिहानको खाजा पनि घरबाटै लैजान्छिन्। दिउँसोको खाना भने घर बनाउने ठाउँमै सामूहिक रूपमा तयार पारिन्छ। बुधबार भेट्दा उनी प्लास्टर गर्दै थिइन्। सुक्ने डरले तयार पारिएको मसलाको काम सक्छौ अनि मात्र खाजा खाइन्छ। दाहिने हातले भित्ता रगडिरहेको कर्नी उसाल्दै फूलमायाले भनिन्, सबै कामदारका लागि खाजा तयार गरेर मैले नै ल्याउँछु। खाना भने यही काम गर्ने ठाउँमै पकाएर खान्छौ। फूलमायाले टाढाबाट आएका कामदारलाई भने निर्माण स्थलमै बस्ने व्यवस्था मिलाएकी छिन्। जिल्लाभित्रका कामदारले मलाई पत्याएनन्, बीचमा साथ छोडेर गए। उनले भनिन्, उल्टे वचन लगाएर काम छाड्छन्, त्यसैले जिल्ला बाहिरका कामदार बोलाएकी छु। उनले आफूले महिला कामदारलाई प्राथमिकता दिने गरेको र उनीहरूलाई कामदारबाट मिश्रित बनाउने प्रयास पनि गरिरहेको बताइन्। महिला हेड मिस्त्रीका पौरख कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमा काठमाण्डुको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङ मार्ग निर्माण गर्ने उल्लेख गरेको भए पनि अहिलेसम्म केही काम अघि बढ़न सकेको छैन। विस्तृत आयोजना प्रतिवेदन डीपीआर र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढ़ाउने भन्दै चालू आर्थिक वर्षमा 1 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको थियो, तर तत्काल काम अघि बढ़ने नदेखेपछि विभागले अन्यत्र काम भएका आयोजनाका लागि उपयुक्त शीर्षकको बजेट रकमान्तर दिएको छ। 2076 माघमा आएको चिनिया प्राविधिक टोलीले यसको प्रारम्भिक तहको अध्ययन गरेको थियो। 20 जनाको चिनिया टोलीले 1 महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेको थियो। टोली सोही वर्षको फागुनमा अध्ययन सकेर चीन फर्किएको थियो। टोली फर्किएको करिब 5 वर्ष भयो, तर यसमा केही प्रगति छैन। अहिले यो सुरुङ मार्गबारे चर्चा मात्र हुन्छ, थप काम अघि बढ़न सकेको छैन। टोखा छहरे सुरुङ मार्गको थप अध्ययन 5 वर्षदेखि अघि बढ़ेन, कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। काठमाण्डु महानगरपालिकाले आयोजना गरेको सिपमूलक तालिममा माघभन्दा 4 गुणा बढ़ी आवेदन परेको छ। महानगरपालिकाले टुडीखेलमा बुधबारदेखि सञ्चालन गरिरहेको सिपमेला 2081 2081 जनालाई निशुल्क सिपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई रोजगारी स्वरोजगार र अन द जब ट्रेनिङ उपलब्ध गराउने लक्ष्य राखेको थियो। त्यसमा 9,500 जनाले सहभागिताका लागि नाम दर्ता गराएको महानगरपालिकाले जनाएको छ। एउटा सत्रमा 20 जना गरेर दैनिक 29 वटा सत्र सञ्चालन गरी तालिम दिइरहेको काठमाण्डु महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनुभयो। मेलामा सम्भव नभए अर्को तालिम आयोजना गरेर भए पनि नाम टिपाएका सबैलाई तालिम दिन्छौं। उहाँले भन्नुभयो, तालिममा सहभागीहरूलाई विभिन्न कम्पनीसँग सहकार्य गरेर रोजगारी दिन पनि पहल गर्छौं। काठमाण्डु महानगरपालिकाको सिपमूलक तालिममा माघको 4 गुणा बढ़ी आवेदन कान्तिपुर दैनिकले नै भित्री पृष्ठमा छापेको छ। ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार विदाई गरिएको छ। वेस्ट इण्डिज ए विरूद्ध शनिबार 5 औं तथा अन्तिम 2020 खेल खेलेपछि नेपाली राष्ट्रिय टोली 2 चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ। अमेरिका र वेस्ट इण्डिजमा जूनमा आयोजना हुने 2020 विश्वकपका लागि एक समूहमा आइतबार बिहान 2:30 बजे र आइतबार दिउँसो गरी 2 चरणमा नेपाली टोली काठमाण्डुबाट जाने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार नेपाली टोलीको विदाई गर्नुभयो। विश्वकप खेल्न जाने नेपाली टोलीको विदाई कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। बिहानैदेखि बेलुकासम्म बस, टेम्पो, माइक्रोबस, ट्याक्सी लगायत सवारी साधनको ताँती, सड़क किनारमा हात देखाउँदै गाड़ी कुर्नेहरूको उस्तै भीड़, व्यापारीले सड़क पेटी नै छोप्ने गरी फिजाएका सामान, ग्राहक बोलाउन कानै खाने गरी बजाइएका स्पीकर, कचौरा थाप्नेदेखि गीत बजाएर माग्नेसम्मको लस्कर। करिब 1 वर्ष अघिसम्म यो भीड़ र अस्तव्यस्त छिचोल्दै सुन्धारामा गाड़ी कुर्न र ओहोदोहोर गर्न निकै मुस्किल हुन्थ्यो, तर हिजो आज सुन्धारा क्षेत्र फेरिएको छ। भीड़भाड़ र अस्तव्यस्तताले कोलाहल मचिने सुन्धारा हिजो आज शान्त छ। न बाटो घटिएको छ, न कानै खाने गरी स्पीकर बजेका छन्, न त माग्नेहरूले नै पैदल हिँड्दा मागेर हैरान पार्छन्। बरु यात्रुहरूलाई बस्ने आरामदायी प्रतीक्षालय बनाइएको छ। सड़क र फुटपाथ ओगटिएका अवैध संरचना हटाइएको छ। 1 वर्ष अघिसम्म गाड़ी कुर्न पट्यार लाग्ने सुन्धारामा अहिले धरहराको फेदमा बनिरहेको ब्युटिफिकेशन महानगरले कोरेका थरी थरी चित्र हेर्न र प्रतीक्षालयमा बस्न कुरौ कुरौ झैं लाग्छ। यात्रु र बटुवाहरू सुन्धारा क्षेत्र एकाएक परिवर्तन भएकोमा निकै खुशी मान्छन्। फेरिएको सुन्धारा, फुटपाथ पसल र माग्नेहरूलाई हटाएर पैदल मार्ग खुला गरिएको छ। 4 वटा आधुनिक प्रतीक्षालय बनाइएपछि यात्रुलाई पनि सहज भएको छ, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। र प्युठानका विभिन्न खोलाहरूमा 8 मोटरेबल पक्की पुल निर्माण भएका छन्। सड़क पूर्वाधार विकास कार्यालय प्युठानले कार्यालय स्थापना भएपछिको अवधिमा हालसम्म उक्त पुलहरू निर्माण गरेको हो। सबै पुल सम्पन्न भइसकेका छन्। यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।